अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
वाम एकताको खुसीमा नेपालगञ्जमा तिनै दलद्वारा दीपावली, बाँकेका राजनैतिक दलहरू उम्मेद्वार छान्न व्यस्त।
कोहलपुरमा सात तले भ्यू टावर अवलोकन गर्ने आन्तरिक पर्यटक बढ्दै, कर्णालीमा विश्वमै दुर्लभ डल्फिन मारिँदै।
दाङको घोराईमा नगरपालिकाको मन परी ओडाका योजना भन्दै आफ्नै कार्यालय बनाउँदै।
र बाँकेमा निर्माण सामग्री सडकमा राख्दा यात्रु र सवारी साधनलाई समस्या, संरक्षण अभावमा सल्यानको चिनारी बोकेको कछुवा दह ओझेलमा।
तिसा ज्वेल्स प्रालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी, तिहार तथा छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गतेसम्मका लागि तिसाको हरेक 1,00,000 र सो भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौँ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीमा अब पूरा खबर। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल बीच आगामी चुनावमा तालमेल गर्ने र लगत्तै पार्टी एकता गर्ने सहितका 6 मुद्दे सहमति भएपछि हिजो बाँकेमा ती पार्टीका कार्यकर्ताले दीपावली गरेका छन्। नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको कार्यगत एकतालाई लिएर हिजो दीपावली गरिएको हो। मुख्य दुई पार्टीका जिल्ला स्थित केन्द्रीय नेता र जिल्ला नेतृत्वसहित अगुवा कार्यकर्ताहरूले हिजो साँझ पुष्पलाल चोकमा दीपावली गरेका हुन्। मुलुकलाई स्थिरता र समृद्धिको दिशातर्फ लैजान पार्टीले केन्द्रमा गरेको निर्णय ऐतिहासिक उपलब्धि उन्मुख हो भन्ने हाम्रो निष्कर्ष हो। एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले दीपावलीपछि भन्नुभयो, यसलाई अन्तिम बिन्दुसम्म सफल बनाउनेतर्फ हामी सबैको साथ, सक्रियता र योगदानको आवश्यकता छ। दीपावलीमा एमाले सांसद देवराज भार, माओवादी केन्द्रीय सदस्य महेश्वर गहतराज, संविधान सभाका पूर्व उपाध्यक्ष पूर्ण कुमारी सुवेदी लगायतका नेताहरू सहभागी हुनुभएको दैनिक नेपालगञ्जले खबर छापेको छ। यसैबीच नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल बीच चुनावको मुखैमा आएर पार्टीका चुनावमा तालमेल गर्ने र लगत्तै पार्टी एकीकरण गर्ने जुन सहमति भएको छ, त्यस विषयमा आफ्नो धारणाका लागि अहिले हामीसँग राजनीतिक विश्लेषक गणेश रेग्मी हुनुहुन्छ। रेग्मीज्यू,
हजुर।
यो दशैं सकिने बित्तिकै र चुनावको मुखैमा आएर जसरी वाम एकताका नाममा तिनवटा दल हिजो बेलुका चुनावी तालमेलमा जाने र लगत्तै पार्टी एकीकरण गर्ने भन्ने सहमतिमा पुगेका छन्, यसलाई कसरी लिनुभएको छ यहाँले?
अब यो राजनीतिमा पार्टीमा यो कार्यगत एकता हुने, एकीकरण हुने, यी कुराहरू स्वाभाविक मानिएका हुन्छन्। तथापि यो जुन तत्काल जुन यो किसिमको देखिएको छ, यो अलि अस्वाभाविक किसिमको अप्रत्याशित लागिरहेको छ।
भन्नाले यो राजनीतिमा सम्भव र सहज कुरा हो, तर एकाएक यो खालको कुरा बाहिर आउँदा चाहिँ अलिकति असहज देखियो।
हो, अप्रत्याशित जस्तो देखिएको छ।
किन होला यो, कसरी आयो होला, यहाँको विश्लेषणमा के लाग्छ? अकस्मात यस्तो वातावरण कसरी बन्यो होला, अथवा के का लागि?
यसको त परिणामले देखाउला, केही दिनपछि हेर्नुपर्ने हुन्छ, होइन? तर यो के देखिन्छ भने, यो एउटा केही कुराहरू केही पर्दाभित्र छन् जुन कुराहरू बाहिर आउन बाँकी छ अझै।
यो संविधान सभा मार्फत संविधान जारी भइसके यता खास गरी राजनीतिक दलहरूबीच ध्रुवीकरण, नेताहरू पनि पार्टी परिवर्तन गर्ने खालको जुन थियो, यसैको एउटा निरन्तरता अथवा भनौँ बदलिँदो परिस्थितिमा राजनीतिक दलहरू थोरै र बलिया मात्रै रहनुपर्छ भन्ने मान्यता भइरहँदाखेरि यो यसलाई सही निर्णय मान्न सकिँदैन?
त्यसरी विकास हुनु नराम्रो होइन। र त्यसरी पार्टीहरूको बिचमा ध्रुवीकरण हुनु र एउटा स्वस्थ प्रजातान्त्रिक अभ्यासको रूपमा अगाडि यसलाई लिएर जानु यो स्वाभाविक र आवश्यक पनि हुन जान्छ। तर जुन किसिमको व्यवहार केही दिन अगाडिसम्म यो राजनीतिक वृत्तमा देखिएको थियो र एकले अर्कोलाई बिल्कुलै स्वीकार गर्न नसक्ने अवस्थाको अभिव्यक्तिहरू आइरहेका अवस्थामा यो अचानक जस्तो देखा परेको छ।
यसलाई चाहिँ पर्दा पछाडिको कुनै कुरातर्फ जुन यहाँले अघि सङ्केत गर्नुभयो त्यस्तो छ भने भविष्यमा बाहिर आउला नै, यदि यस्तो छैन भने तीन दलबिचको जुन एकताको पहल भयो सुरु यसले नेपालको राजनीतिमा कस्तो खालको सकारात्मक अथवा नकारात्मक प्रभाव पार्ला?
होइन, यो यो मैले किन भन्न खोजेको भन्दाखेरि सैद्धान्तिक रूपले पनि यो तीन दलहरू एमाले र नेकपा माओवादी केन्द्र सँगको केही कुराहरू मिले तापनि बाबुराम भट्टराईजी त यो सिद्धान्त नै यो अब यो फरक सिद्धान्तको आवश्यकता महसुस गरेर अलगिनु भएको हो नि। के कारणले उहाँ अलगिनुभयो, के कारणले जोडिनुभयो यो कुराको कुनै
भनेपछि यहाँले चाहिँ कुनै शक्तिले यिनीहरूलाई मिलाएको छ भन्ने सङ्केत गर्नुभयो हो?
यदि हो भने त्यो केही समयपछि त्यो क्लियर हुन्छ देखिन्छ।
तत्काललाई चाहिँ अब निर्वाचन सम्मुखमा आइरहँदाखेरि यो एकताले कस्तो खालको परिणाम बाहिर ल्याउला?
अब यसो हेर्दाखेरि यसले पक्कै पनि तिनवटा पार्टीको एकताले केही न केही राजनीतिक रूपमा लाभ तिनटै पार्टीलाई हुने देखिन्छ। तर पनि यसले व्यापक रूपमा कार्यकर्ताहरूको बिचमा या जुन किसिमको भागभण्डाको जुन नमिल्लाको अवस्थामा या 60-40 जुन रेसियो राखिएको छ त्यो मिलाउन पनि बहुतै कठिन हुने तत्काल मिलाउन।
तर रेग्मीज्यू, जस्तो यो अकस्मात भएको गठबन्धनले गर्दाखेरि अथवा तालमेलले गर्दाखेरि शङ्का गर्ने ठाउँ रहे पनि यो राजनीतिक हिसाबले चाहिँ सही नै मान्न सकिन्छ कि राजनीतिक एकजना विद्यार्थीको राजनीति शास्त्रको विद्यार्थीको नाताले चाहिँ यो यसलाई चाहिँ सही मान्न सकिन्न संक्षेपमा?
यसलाई यसको मलाई के लागिरहेको भने मैले अघि पनि यहाँलाई भने यसको यो अचानक अप्रत्याशित किसिमले आएको हुँदा यसको परिणाम नहेरिकन अब यो परिणामले नै यसले बताउने हुन्छ। यो एकता पनि नेपालको जुन राजनीतिक वृत्तमा देखिएको एकता छ या सहमति छ यो कुन हदसम्म यो सहमति अगाडि बढ्छ भन्ने कुराको विश्वसनीयता नभएको अवस्था छ। अब यो कहिलेकाहीँ के देखिन्छ भने जस्तो घोडाको समूहहरूको सहमति जस्तो मुखमुखमा चाहिँ तपाईँको घोडाहरू समूहमा रहँदा मुखमुख मिलाएको हुन्छन् पछाडि पछाडिबाट लात्ती हानाहान हुन्छ यो स्थिति पनि हुन सक्ने सम्भावना मैले देखेको छु।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक गणेश रेग्मी। हिजो मात्रै नेकपा एमाले नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल बीच आगामी चुनावमा तालमेल गर्ने र लगत्तै पार्टी एकता गर्ने भनेर जुन छ बुन्दे सहमति भयो त्यसका विषयमा आफ्नो टिप्पणी गर्दै
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकै गर्दा दलका जिल्ला नेतृत्व उम्मेद्वार छान्न व्यस्त छन्। आकांक्षी धेरै भएपछि सर्वसम्मत उम्मेद्वार छान्न नसकेका उनीहरू आन्तरिक विवाद बढ्न सक्ने देखेर आए जति सबै नाम पार्टी केन्द्रमा पठाइरहेका छन्। एउटै सिटमा 5 बढी नाम सिफारिस गरिएको छ। काङ्ग्रेस बाँकेले प्रदेश सभा उम्मेद्वारका नाम तय गरिसकेको छ। प्रतिनिधि सभाका लागि छलफल जारी छ। एमाले उम्मेद्वार छान्न छुट्टै कमिटी निर्माण गरेको छ। एमाले प्रतिनिधि सभा क्षेत्र नम्बर 2 राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री पशुपति दयाल मिश्रलाई सघाउने भएको छ। केन्द्रीय नेताहरूको सहमतिपछि मिश्र एमाले चिन्ह सूर्य लिएर चुनाव लड्ने हुनुभएको छ। माओवादी केन्द्रले जिल्लाबाट दुवै तहका नाम सिफारिस गरिसकेको छ। काङ्ग्रेस जिल्ला सभापति किरण कोइरालाले प्रदेश सभाका नाम सिफारिस भइसकेको र प्रतिनिधि सभाका लागि छिट्टै टुङ्गो लाग्ने जानकारी दिनुभयो। बैठक र छलफल भइरहेको छ। आज टुङ्गो लाग्नेछ। आजको कान्तिपुरमा खबर छ।
पश्चिम डायरीमा बाँकेका नेता पशुपति दयाल मिश्रको पार्टी राजनीति।
अब सर बाजी के हो भने हामी यो निर्वाचन आफ्नो जित्नको लागि मात्रै लडिराखेको छैन, हाम्रो धेरै इस्युहरू छन्, विकासको कुराहरू छन्।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्ने तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याट स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98-483-5523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
पशुपति दयाल मिश्र बाँकेको राजनीतिका विषयमा कखरा जानेको व्यक्तिका लागि समेत परिचित नाम हो। नेपाली काङ्ग्रेस दरबार रापरपा हुँदै तराई मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध भइसक्नुभएका कारण पनि मिश्रलाई नचिन्ने कमै छन्। राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री रहेका पशुपति दयाल मिश्र अकस्मात नेकपा एमालेको एक औपचारिक कार्यक्रममा झुल्किएपछि उहाँलाई उक्त पार्टीले कारवाही गरेको बताएको थियो। हिजो अस्ति मात्र उहाँले सङ्घीय निर्वाचनका लागि स्वतन्त्रबाट एमालेको सूर्य चुनाव चिन्ह लिएर उम्मेद्वार बन्ने सहमति गरेपछि उहाँका बारेमा टीका टिप्पणी झनै बढेको छ। मधेसी नेतृत्वका बीच वरिष्ठ हैसियत बनाइसकेका नेता पशुपति दयाल मिश्र पछिल्ला सन्दर्भका विषयमा जवाब दिँदै
यो के छ भने हाम्रो यो चुनावी तालमेल हो। हामी एउटा स्वतन्त्र समूह, हामी राजपाका 5 जना लगायत धेरै साथीहरू स्वतन्त्र समूहमा छौँ र त्यो स्वतन्त्र समूह चुनावमा भाग लिन्छ र भाग लिँदाखेरि एमालेसित तालमेल गरेर उहाँको चुनाव चिन्हमा हामी निर्वाचन लड्छौँ र एकअर्काको उहाँको हाम्रो सहयोग आदान प्रदानको हिसाबले अगाडि बढ्छ।
अहिले तपाईँहरू स्वतन्त्र भएर एमालेबाट सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने तयारीमा हुनुहुन्छ, त्यसपछि के गर्नुहुन्छ? पार्टी प्रवेश गर्नुहुन्छ?
पार्टी प्रवेश हुँदैन। जस्तो अहिले के छ भने तपाईँको उपेन्द्र यादव र बाबुराम भट्टराईजीको तालमेल भयो नि, निर्वाचनपछि त उहाँको अलग अलग ऊ छ। तर हाम्रो के छ भने निर्वाचनपछि पनि सहकार जारी रहन्छ, हाम्रो सहकार हुन्छ। फेरि के छ भने संविधानको परिमार्जनदेखि लिएर हाम्रो एउटा विज्ञप्ति आएको छ, त्यो पढ्नुहोस्। मधेसमा भएको विभेदहरू लगायत विभिन्न कुरामाहरू र देश निर्माणकै क्रममा हाम्रो सहकार भएर जान्छ।
यो तपाईँहरूको सहकार यसरी हेर्दा त मै माग्ने ढुङ्ग्रो लुकाउने जस्तो भयो नि, चुनाव चिन्ह लिइसके सकेपछि पार्टी परामर्श गर्न के को लाज फेरि
होइन चुनाव चिन्ह लिएर पार्टी प्रवेश होइन हाम्रो यो कानुनी व्यवस्था पनि छ हामी के छ भने तालमेल गरेर निर्वाचन जाँदाखेरि चुनाव चिन्ह लिन सक्छौँ त्यस कारण यो पार्टी प्रवेश होइन हाम्रो चुनाव चिन्ह र तालमेल हो
अब यसलाई यसरी बुझ्नु पर्यो त्यसो भए तपाईँ डेढ दशकदेखि चारवटा पार्टी परिवर्तन गरिसक्नु भएको छ अब तपाईँले जनताले अवसरवादी नेताका रूपमा चिन्ने अथवा के भन्नुहुन्छ
अब त्यो चिन्ने काम जनताको हो जनताले कसरी चिन्छ त्यसको लागि हामी तपाईँले भनेर चिन्ने होइन त्यो जनताले चिनिहाल्छ कि को मान्छे कस्तो हो के हो कुन उद्देश्यको लागि गएछ त्यो जनताले चिन्ने काम गरिहाल्छ यो अब प्रतिक्रिया त मान्छेले
तपाईँको यहाँनिर उद्देश्य त एउटै देखिन्छ नि त चुनाव जित्ने भन्ने
होइन चुनाव नजितिकन त जनताको काम पनि हुँदैन चुनाव नजितिकन कसले काम गरिराखेको त व्यक्तिगत काम गर्न सक्छ
यसरी तपाईँ त अवसरवादीका रूपमै देखिएको तपाईँको भनाइले प्रश्न पार्यो नि दयालजी
अवसरवादी के हो भने हामी यो निर्वाचन आफ्नो जित्नको लागि मात्र लडिराखेको छैन हाम्रो धेरै इस्युहरू छन् विकासको कुराहरू छन् र त्यो लागू गर्नको लागि
विकासका कुराहरू त एउटै ठाउँमा स्थिरता भएर पनि दिन सकिन्थ्यो
स्थिरता भएरै जरुरी छैन तपाईँको के छ भने बाटो हिँड्दाखेरि गन्तव्यमा पुग्नको लागि विभिन्न बाटो हुन सक्छ त एउटै बाटोले हिँडेर पुग्ने कुराहरू पनि हुँदैन र अहिले देशको राजनीतिक परिस्थिति हेरेर सबैको तालमेल भइराखेको छ काङ्ग्रेस र माओवादीको तालमेल हुन सक्ने काङ्ग्रेस र एमालेको हुन सक्ने फोरम र एमालेको हुन सक्ने अनि हाम्रो हुँदाखेरि किन त्यति पहाड टुट्ने कुरा त छैन नि
तपाईँ काङ्ग्रेस रापरपा तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै फेरि स्वतन्त्र भनेर फेरि अहिले एमालेबाट चुनाव लड्दै हुनुहुन्छ अब जनताले तपाईँलाई किन पत्याउने के भन्नुहुन्छ
होइन जनताले त पत्याइहाल्छ जनताले हाम्रो काम हेरिराखेको छ हाम्रो काम गर्ने शैली हेरिराखेको छ र के छ भने हामी त्यस्तै खालि त्यो पार्टी परिवर्तनको कुरा भए सबैले पार्टीले हामीलाई आउनुहोस् र हामीसँग मिलेर लौँ भन्ने कुरा पनि गर्थिएन हेर्नुहोस् त्यो त के छ भने आफ्नो एउटा व्यक्तित्व निर्माण र आफ्नो कार्यशैलीको माथि पनि भर पर्छ देशको देशको कसरी विकास गर्ने भन्ने उद्देश्यका साथ हामी अगाडि बढेका छौँ
मिश्रजी म तपाईँको अब एउटै एउटै विचार लिन चाहन्छु तपाईँले यो पार्टी बेला बेलामा किन बदलिरहनुहुन्छ
होइन त्यो त आवश्यकता हो पार्टी बदल्नु पनि पर्छ एउटै पार्टीमा लागेर पनि काम तपाईँको के छ भने उद्देश्य पूर्ति यदि भएन तपाईँको इस्यु हाम्रो जति पनि पार्टी परिवर्तन भएछ त्यो इस्यु व्यस्त छ त्यसले पनि हामी के छ भने इस्युको हिसाबले पार्टी परिवर्तन गरिराखेको छ
तपाईँले पार्टीमा काम गर्ने अवसर प्राप्त नभएको हो उसो भए
होइन होइन अहिले अहिलेको त संरचना यस्तो किसिमको थियो कि पार्टीमा पसेर पनि त्यो क्षेत्रहरूमा जनताले चाहेको हिसाबले काम गर्न सक्ने पोजिसन छैन
तपाईँको निर्णय आफ्नो ठाउँमा जायज होला तर यसरी पार्टी परिवर्तन गर्दा र यसरी निर्वाचनमा उड्दाखेरि नागरिकहरू
नागरिक विश्वास गर्छ नागरिकको चिन्ता नगर्नु तपाईँ नागरिक छ विश्वास गर्छ त्यो विरोधीको कुरा मात्र हुन्छ त्यो हाम्रो सपोर्टर सहयोगीहरू हुन्छ उनीहरूले कुरा एकदम खुसी साथ स्वीकार गरिरहेको
भनेपछि तपाईँ एमालेको सूर्य चिन्ह लिएर निर्वाचनमा होमिनु भयो भने जित निश्चित छ
निश्चित छ निश्चित छ
के आधार छ यो निश्चित छ भन्ने
निश्चित छ आधार त के छ जनताले आधार देखाउँछ अब त्यसको रिजल्ट आउँछ त्यसपछि थाहा होला त्यो आधार जनताले बनाउँछ
नेता पशुपति दयाल मिश्र र सावित्री गिरी अब अर्को सन्दर्भ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम प्रतिनिधि सभा सदस्यको उम्मेद्वारका लागि आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत रूपमा सिफारिस हुनुभएको छ गौतम बर्दिया क्षेत्र नम्बर एकबाट सर्वसम्मत रूपमा सिफारिस हुनुभएको हो 2070 सालको संविधान सभा निर्वाचनमा पनि गौतम बर्दिया एकबाट निर्वाचित हुनुभएको थियो तर एक क्षेत्र छाड्नुपर्ने भएपछि उहाँले बर्दिया छाडेर प्युठानमा सांसद सदस्यता कायम राख्नुभएको थियो
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाईको काम हिजोबाट सुरु गरेको छ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार करिब 1,80,000 मतपत्र छापिनेछ कार्तिक 5 गतेभित्र सबै मतपत्र छाप्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो बझाङको खबर छ आकाङ्क्षी धेरै भएपछि बझाङ काङ्ग्रेसले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उम्मेद्वारका लागि 60 जनाको नाम केन्द्रमा सिफारिस गरिदिएको छ
सडक पेटी वा बीच सडकमा निर्माण व्यापारिक र कार्यालयमा सामग्री राख्नु गैर कानुनी मानिन्छ सडक पेटीमा व्यापारिक र घर निर्माणका सामग्री राखेमा जफत गरी सार्वजनिक मुद्दा चलाउन सक्ने प्रावधान छ 1,000-5,000 रुपियाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ तर कोहलपुर र नेपालगञ्जका व्यस्त सडक क्षेत्रमा निर्माण र व्यापारिक सामग्री राखिँदै आएको छ कोहलपुर नगर क्षेत्रमा घर तथा भवन निर्माणका लागि ल्याइएका गिट्टी बालुवा र इँटा सडकमा अव्यवस्थित रूपमा स्टोर गरिएको छ घरधनी र व्यापारीले बीच सडकमै जथाभावी निर्माण सामग्री थुपार्दा आवत जावतमा समस्या भएको छ। साथै दुर्घटनाको जोखिम बढाएको छ। आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बस्यालले लेख्नु भएको छ।
पश्चिम डायरीमा एमाले माओवादी केन्द्र र नयाँ शक्ति बीचको पार्टी एकताबारे नागरिक टिप्पणी।
माओवादी पनि अहिले दक्षिणपन्थी बाटोमा गइसकेका छ। माओवादी केन्द्रले नयाँ एमाले भएको छ, त्यो कारण तिनीहरूको एकीकरण स्वाभाविक हो जस्तो लाग्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट।
ह्युन्डे फेस्टिभ डिलाइट 2074। यसपालिको दशैं तिहार ह्युन्डे फेस्टिभ डिलाइट योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क एक वर्षको बिमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 सम्मको नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत ह्युन्डे एलिट i20 एक थान र ह्युन्डे एक्सेन्ट एक थान। ह्युन्डे।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। संविधान सभा मार्फत संविधान जारी भए यता नेपालमा राजनीतिक ध्रुवीकरण तीव्र भएको छ। संविधान जारी हुने बित्तिकै माओवादी केन्द्रबाट वरिष्ठ नेता बाबुराम भट्टराई अलग भएर नयाँ पार्टी खोल्नुभयो। त्यसयता अरू धेरै नयाँ पार्टी खुलेका छन्। पछिल्ला समयमा मधेस केन्द्रित धेरै दल जुट्ने र फुट्ने गरिरहेका बेला एकाएक हिजो ठूला तीन दलको एकताको खबरले राजनीतिक मौसम हप्पै तातिएको छ। यसबारे सर्वसाधारण चाहिँ के भन्छन् त? सुनौ साथी शम्भु थारूले सङ्कलन गरेको नागरिक आवाज।
प्रकाश खत्री चुनावसँगै लड्ने र चाहिने एउटा बहुमतको सरकार गराउने भन्ने धारणा सहित यिनी पार्टीहरू मिल्न खोजेका छन्। तर राम्रै हुनसक्छ मिलेर गएपछि, किनभने यसको वामपन्थी धारणा, यसको कम्युनिस्ट पार्टी भएको कारणले दुइटै चाहिने केही साझा धारणाहरू छन् यिनका, त्यसकारण हल्का मिलेर जाँदा ठिकै होला।
कुष्माकर सिगदेल, मेरो विचारमा त एमालेको स्वार्थी पनि लुक्या जस्तो लाग्छ। केपी ओली लगायत एमालेका साथीहरूले चाहिँ माओवादीलाई धराशायी गर्ने, भविष्यमा चाहिँ यसलाई जिरोमै ल्याउने भन्ने सोचले यो पाइला चालिएको जस्तो लाग्छ मलाई। यसमा माओवादीका साथीहरूले बुद्धि पुर्याउनु जरुरी छ।
गीता नेपाली, कतै एमाले स्वार्थको लागि गरेको त छैन, माओवादी पक्षले चाहिँ विशेष गरी ध्यान दिनुपर्छ। त्यसको विरोधमा खडा भएको एमाले अहिले एकासी आएर हामी मिलौँ भनेर हात थाम्नुको अर्थ के हो त? त्यसलाई चाहिँ विशेष गरेर केयर गर्नुपर्छ जस्तो मलाई लाग्छ।
म टिकानाथ यादव, यी दुईवटा पार्टी मिल्ने सम्भावनामा बहुत कमै देख्छु र इनकेस फाइदा लिनको लागि बस पब्लिक चाहिँ आफूतिर तान्नको लागि मेन चुनावी परियोजनको लागि एकीकरण हुन्छन् जस्तो मलाई लाग्छ।
दिली राज शर्मा, यो उनीहरूको सिद्धान्तको आधारमा ठिकै हो जस्तो लाग्छ, किन माओवादी पनि अहिले दक्षिणपन्थी बाटोमा गइसकेका छ। माओवादी केन्द्रले नयाँ एमाले भएको छ, त्यो कारण तिनीहरूको एकीकरण स्वाभाविक हो जस्तो लाग्छ। जनतालाई त फाइदा पुग्दैन, जनताको लागि त यिनीहरू राष्ट्रघाती हुन्।
आन्तरिक पर्यटन प्रबन्धनका लागि कोहलपुर नगरपालिकाभित्र निर्मित 7-तल्ले भ्यू टावर अवलोकनका लागि आन्तरिक पर्यटक बढ्दै गएका छन्। कोहलपुर बारा स्थित सृजना सामुदायिक वन उपभोक्ता समितिले आफ्नो लगानीमा भ्यू टावर निर्माण गरेसँगै पर्यटक बढ्दै गएका हुन्। समितिले 1.5 वर्ग मिटर क्षेत्रफलमा भ्यू टावर अवलोकनका लागि खुल्ला गरेको छ। टावर निर्माणमा 25 लाख खर्च भएको समितिले जनाएको छ। कोहलपुरसँगै समग्र जिल्ला र पूर्व पश्चिम राजमार्गबाट आवतजावत गर्ने यात्रुको आकर्षण बढेको सामुदायिक वन समिति अध्यक्ष दशरथ पराजुले बताउनुभयो। आजको नागरिक दैनिकमा खबर छ।
योजना डिप बोरिङ बजेट 25 लाख रुपियाँ घोराई उपमहानगरपालिकाले नगरसभाबाट पास गरेको यो योजना उपमहानगरको 15 नम्बर वडाको विकास योजनाका रूपमा सूचीकृत छ। वडा तहका लागि छुट्याइएको यो बजेटबाट वडावासीले प्रत्यक्ष लाभ लिने स्वाभाविकै मान्न सकिन्छ, तर वडावासीको लाभ देखाएर छनौट भएको यो योजना उपमहानगरपालिकाको आफ्नो प्रयोजनका लागि मात्रै सञ्चालन आउने भएको छ। वडा नम्बर 15 का लागि छनौट भएको योजना उपमहानगरपालिकाको कार्यालय हाताभित्र सञ्चालन गरिँदैछ। त्यही वडामा 30 लाखको अर्को योजना छनौट भएको छ, समेना गृह निर्माण। समेना गृह पनि उपमहानगरपालिकाकै प्रयोजनका लागि मात्रै कार्यालय हाताभित्र सञ्चालनमा ल्याउने निर्णय उपमहानगरपालिकाले गरेको छ। यस्ता कैयन योजना उपमहानगरपालिकाले वडा तहका योजना उल्लेख गरे पनि विशुद्ध कार्यालय प्रयोजनका लागि मात्रै पास गराएको छ। देवेन्द्र बस्नेतले आजको नागरिक पश्चिमेलीमा लेख्नु भएको छ।
बर्दिया जिल्लामा पहिलो पटक नेपाल तेक्वान्दो संघ गठन गरिएको छ। बर्दियाको बासगढीमा हिजो भएको प्रथम अधिवेशनबाट भूपेन्द्र पुन मगरको अध्यक्षतामा 2 जना मनोनित गर्ने गरी 11 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो। आजको मिशन टुडेमा रावण विश्वकर्माले लेख्नु भएको छ।
कर्णाली नदीमा माछासँगै विश्वमै दुर्लभ डल्फिन समेत मारिने गरेको पाइएको छ। क्यालिफोर्नियाको युनिभर्सिटी अफ एरिजोनाबाट नेपालका नदीमा पाइने डल्फिनबारे विद्यावारिधि गरिरहेका शम्भु पौडेलको अध्ययनले कर्णालीमा माछा मार्ने क्रममा डल्फिन समेत मारिने गरेको औँल्याएको हो। कर्णालीमा माछासँगै डल्फिन समेत मार्ने गरिएको छ। अनुसन्धानकर्ता पौडेलले भन्नुभयो, हरेक वर्ष विभिन्न कारणले डल्फिनको सङ्ख्या घटिरहे पनि सरकारको ध्यान पुग्न सकेको छैन। अब्दुल्ला मियाले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
संरक्षण अभावमा सल्यानको चिनारी बोकेको कछुवा दह ओझेलमा पर्नुका साथै पुरिँदै जान थालेको छ। जैविक विविधताले भरिपूर्ण दह आवश्यक संरक्षणको अभावमा पुरिँदै जान थालेको हो। कछुवा दह संरक्षणका लागि सबै पक्ष उत्तरदायी हुनुपर्ने कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताउनुभयो। ताल हेर्न दाङ, सुर्खेत, जाजरकोट, बाँके, बर्दिया लगायतका क्षेत्रबाट मानिस जाने गर्छन्।
पश्चिम डायरीमा अब नागरिक मत। चुनावको मुखमा हुने राजनीतिक ध्रुवीकरणको प्रवृत्तिबारे यो साताको नागरिक मत केन्द्रित छ। सुनौ बर्दियाको बारबर्दिया नगरपालिकाका चौधरी थारूको विचार।
मेरो अब बुझाइबाट त्यो के भन्छ राजनीतिक स्वार्थ जस्तो देखिन्छ। जस्तै एकातिर जस्तै एमालेमा सिट पाइएन, माओवादीतिर जाने माओवादीतिर सिट पाइएन, फोरमतिर जाने त्यो स्वार्थको लागि जस्तो लाग्छ। सानो पार्टीमा जस्तै अब एकजना सानो पार्टीको जस्तै अध्यक्ष भइयो, भएपछि एउटा मन्त्रीसम्म खान पाइन्छ कि भन्ने आशाले जहाँसम्म लाग्छ तिनीहरूको त्यो तालमेल मिलाएको।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वाम एकताको खुसीमा नेपालगञ्जमा तिनै दलद्वारा दीपावली, बाँकेका राजनैतिक दलहरू उम्मेद्वार छान्न व्यस्त।
कोहलपुरमा सातले भ्यू टावर अवलोकन गर्न आन्तरिक पर्यटक बढ्दै, कर्णालीमा विश्वमै दुर्लभ डल्फिन मारिँदै,
दाङको घोराईमा नगरपालिकाको मन परी ओडाका योजना भन्दै आफ्नै कार्यालय बनाउँदै,
र बाँकेमा निर्माण सामग्री सडकमा राख्दा यात्रु र सवारी साधनलाई समस्या। संरक्षण अभावमा सल्यानको चिनारी बोकेको कछुवा दह ओझेलमा।
पश्चिम डायरी krishnasarfm.org.npमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र मतुला बिदा हुन्छौँ। आज असोज 18 गते बुधबार, अक्टोबर 4 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।